हम जार मजरूर की तरकीब कर रहे थे और आपने पढ़ा कि जार मजरूर जब भी कलाम के अंदर आ जाएं वो आठ चीजों में से किसी एक से जरूर मुताल्लिक होंगे। अगर उन आठ चीजों में से कोई एक इबारत में जिक्र हो तो उसके साथ जार मजरूर को जोड़ देंगे, वरना महजूफ निकालना पड़ेगा। और वो आठ चीजें क्या हैं? नंबर एक फेल, नंबर दो मस्दर, नंबर तीन इसमें फाइल, नंबर चार इसमें मफूल, नंबर पांच सिफत मुशब्बा, नंबर छह इसमें तफजील, नंबर सात मुबालगे के सीगे और नंबर आठ इसमें फेल। ये आठ चीजें हैं भाई, आठ। ये हर वक्त आपको याद होनी चाहिए, फिर दोहरा लो। वो आठ चीजें क्या हैं? नंबर एक फेल, नंबर दो मस्दर, नंबर तीन इसमें फाइल, नंबर चार इसमें मफूल, नंबर पांच सिफत मुशब्बा, नंबर छह इसमें तफसील, नंबर सात मुबालगे के सीगे और नंबर आठ इसमें फेल। तो जार मजरूर अगर इबारत में आए और इन आठ में से कोई एक मौजूद हो तो इस जार मजरूर को उससे जोड़कर देखेंगे, और आंखें बंद करके आपने नहीं जोड़ना बल्कि तर्जमे में गौर करना है। और उसका तरीका मैंने बतलाया था कि जार मजरूर ये है मुतअल्लिक, और जिससे जोड़ना चाहते हैं वो है मुतअल्लक। तो मुतअल्लिक और मुतअल्लक को अलहदा कर लें, बाकी इस जुमले के सारे लफ्जों को खत्म कर दें, सिर्फ मुतअल्लिक और मुतअल्लक को ले लें और फिर इनका तर्जमा करके देखें। तो अगर तर्जमा ठीक हो तो मालूम हुआ ये इसी से जुड़ेगा, और अगर तर्जमा ठीक ना हो मालूम हुआ ये इससे नहीं जुड़ेगा। और फिर मैंने आपको ये भी बतलाया था कि कोई भी जाब्ता जो है वो कुल्ली नहीं है बल्कि ये अक्सरी जाब्ते हैं। अक्सर जगह तर्जमा ठीक हो जाएगा, लेकिन कभी कभार ऐसा भी होता है कि उर्दू के एतबार से तर्जमा ठीक नहीं होता लेकिन वो जुड़ उसी लफ्ज से रहा होता है। जैसे कल एक मिसाल आई थी, बिअतु मिन ज़ैदिन, मैंने जैद के हाथ कोई चीज फरोख्त की। अब ये बिअतु के साथ मिन ज़ैदिन बज़ाहिर नहीं जुड़ रहा, लेकिन बिअतु का सिला मिन आता है, ये इसी से जुड़ेगा भाई। तो लेकिन अक्सर मिसालें आपकी वैसे ही तर्जमा में गौर करेंगे हल हो जाएंगी, और फिर बाकी मजीद तफसील आप देखना चाहें तो फिर लुगत की किताबों में देख सकते हैं। लुगत की किताब में मसलन कोई फेल दिया होता है, मसलन बा, तो आगे उसके साथ मुख्तलिफ हरूफ जारा दिए होंगे और हर एक के साथ उसका तर्जमा जिक्र किया होता है। याद रखो, याद रखो, ये हरफ जर जिस चीज के साथ जुड़ता है ये उसका सिला कहलाता है। क्या कहलाता है? सिला। बिअतु मिन ज़ैदिन। तो अब आप बड़े नहवी बन रहे हैं, आहिस्ता आहिस्ता ये याद रखना कि उमूमन किताबों वाले मुख्तसर बात करते हुए आगे चले जाएंगे। मसलन किताब में लिखा होगा बिअतु मिन ज़ैदिन, तो बस वो इतना कहेंगे कि ये मिन सिला है बिअतु का और आगे चले जाएंगे। ये मिन सिला है बेअतु का, आप खुद समझ जाएं कि इस कहने का मतलब यह है कि यह हरफे जर इस फेल के साथ जुड़ेगा। जार मजरूर दोनों मिलेंगे और मिलकर फिर उसके साथ जुड़ जाएंगे। तो जो हरफे जर किसी फेल के साथ इस्तेमाल होता है वो उसका सिला कहलाता है। और याद रखो, सिला के बदलने से फेल का माना बदल जाता है, फेल का माना बदल जाता है। जैसे दआ यदउ, इसका सिला अगर लाम आ जाए, दआउतु लहू, तो तर्जमा होगा मैंने उसके लिए दुआ की, क्योंकि लाम फायदे के लिए आता है। दआउतु लहू, मैंने उसके लिए दुआ की। और इसी दआउतु का सिला अगर आला ले आए, दआउतु अलैही, तो आला मुखालिफत के लिए, मुकाबले के लिए और नुकसान के लिए आता है। तो दाउतु अलै का माना होगा मैंने उसके लिए बददुआ की। तो दाउतु लहू का क्या तर्जमा? मैंने उसके लिए दुआ की। और दाउतु अलै ही का क्या तर्जमा? मैंने उसके लिए बददुआ की। तो देखा, सिले के बदलने से फेल का माना बदल जाता है। तो आप लुगत की किताब उठाएंगे तो वहां मसलन बा लिखा है तो बा के साथ मुख्तलिफ हरूफ जारा दिए होंगे कि ये वाला सिला आए तो ये माना होता है, ये वाला सिला आए तो ये वाला माना इस फेल का होता है। तो उसके बाद फिर मैंने आपको ये भी बतलाया था कि ये जार मजरूर का अगर मुतअल्लक इबारत में जिक्र हो तो इसको जरफे लगव कहते हैं, लाम गैन और वाव लगवन, तो इसको जरफे लगव कहते हैं, और अगर इसका मुतअल्लक इबारत में जिक्र ना हो तो इसको जरफे मुस्तकर कहते हैं, जरफे मुस्तकर। ये जार मजरूर का मुतअल्लक जब महजूफ निकालें तो अफाल आम्मा में से भी निकाल सकते हैं और अफाल खासा में से भी निकाल सकते हैं। अफाल आम्मा मशहूर चार हैं, और भी हैं लेकिन मशहूर चार हैं, कौन, सुबूत, वजूद और हुसूल, इन्हीं से आप फेल भी निकाल सकते हैं और सिफत का सीगा भी। फेल निकालेंगे तो फेल मारूफ इनसे निकाल लेंगे और सिफत का सीगा निकालेंगे तो इसमें फाइल निकालेंगे, सिवाय वजूद के, कि वजूद से अगर फेल निकालना है तो फिर फेल मजहूल निकालेंगे और सिफत का सीगा निकालना है तो इसमें मफ़ऊल निकालेंगे। मसलन देखो, जैदुन फिद्दारी, जैदुन मरफू लफजान मुब्तदा, फी जारा, अद्दारी मजरूर, जार मजरूर मिलकर मुतालिक किससे, उन आठ चीजों में से कोई जुमले में है नहीं, जुमले में नहीं, और ये चाहिए तो जरूर जार मजरूर ने जुड़ना है तो फिर महजूफ निकालेंगे। अब महजूफ आप इन अफाल आम्मा से निकाल सकते हैं तो आप चाहें तो क्या निकाल लें, सबता निकाल लें, फेल क्या निकालेंगे, तवज्जो है, सबता, सबता फेल, इसके अंदर हुआ जमीर मरफू महलन किसको राजे, जैद को, देखो ये रबत भी आ गया, फेल अपने फाइल और मुतालिक से मिलकर जुमला फेलिया, क्योंकि फेल अपने फाइल या नाई फाइल से मिलकर क्या बनता है, जुमला, और सिफत का सीगा क्या बनता है, शिबे जुमला, तो फेल अपने फाइल और मुतालिक से मिलकर जुमला फेलिया होकर, यह जैद के लिए खबर, मुब्तदा खबर मिलकर जुमला इस्मिया खबरिया हुआ। अब आपसे कोई पूछे कि भाई ये साबाता फिद्दार ये तो खबर है और खबर तो क्या होती है, मरफू, और यहां पर तो हमें रफा नजर नहीं आ रहा, तो आप क्या कहेंगे कि ये जुमला है, सबता फिद्दार क्या है, जुमला, और जुमला मबनी होता है तो इस पर एराब महल्लन आएगा। बात समझ में आ रही है, तो ये महल्लन जो है ये मरफू है, खबर है, तो ये जुमला सबता फिद्दार किस जगह पर आया, खबर की जगह, किसकी जगह, और खबर क्या होती है, मरफू, तो ये जुमला भी क्या होगा, मरफू होगा। तरीका समझ में आया, ये तो था हमने फेल निकाला, फेल अपने फाइल से मिलकर जुमला बना था, अगर आप सिफत का सीगा यहां निकालते मसलन साबितुन, साबितुन, तो देखो साबितुन मरफू निकालना पड़ेगा, साबितन या साबितिन नहीं, ये साबितुन मरफू क्यों निकाला, क्योंकि ये क्या बन रहा है, खबर है, ये खबर है और खबर क्या होती है, मरफू, तो साबितुन मरफू लफ्जन सीगा इसमें फाइल, इसके अंदर हुआ जमीर मरफू महल्लन इसका फाइल जो किसको लौट रही है, जैद यानी मुबतदा को, और फिद्दार जार मजरूर इससे मुतालिक हो गए, साबितुन सीगा इसमें फाइल, अपने फाइल और मुतालिक से मिलकर शिबे जुमला होकर खबर, देखो रबत हमने दे दिया था, और तो शिबे जुमला होकर खबर, मुब्तदा खबर मिलकर जुमला इस्मिया खबरिया हुआ। आप चाहें तो हुसूल से निकाल लें, किससे निकाल लें, हुसूल, हुसूल से फेल निकालना है तो हसला निकाल लेंगे, जैदुन हसला फिद्दारी, हसला फेल, इसके अंदर हुआ जमीर मरफू महल्लन इसका फाइल जो किसको लौट रही है, जैद को, हसला फेल अपने फाइल और मुतालिक से मिलकर जुमला फेलिया होकर खबर, मुब्तदा खबर मिलकर जुमला इस्मिया खबरिया, तर्जमा वही होगा जैद घर में है, क्योंकि सबका माना क्या है, होना, होना। और इसी तरह अगर आप हसला से सिफत का सिगा निकालना चाहते हैं तो क्या निकालेंगे, हासिलुन, زیدون حاصل فی الداری، یعنی زید گھر میں ہے، تو حاصل ان کے اندر ہوا ضمیر ہوگی جو کس کو لوٹے گی؟ زید کو. اسی طرح اگر آپ کانا سے، اگر آپ کون سے نکالنا چاہتے ہیں تو پھر فعل نکالیں گے کانا، زید ان کانا فی الداری. تو فی الدار متعلق کس سے؟ کانا سے. کانا فعل، اس کے اندر ہوا ضمیر مرفوع محلن اس کا فاعل، جو کس کو لوٹ رہی ہے؟ زید کو. بات سمجھ میں آ گئی؟ یہ وہ کانا ناقصہ نہیں ہے، کانا ناقصہ نہیں ہے، توجہ ہے، یہ کانا تامہ ہے جو صرف فاعل پر بات پوری ہو جاتی ہے. ایک کانا ناقصہ ہوتا ہے اور اس کے لیے اسم بھی چاہیے اور خبر بھی، اور ایک کانا تامہ ہوتا ہے، وہ حصہ بتا کے معنی میں ہوتا ہے. تو یہاں کانا تامہ ہے، اس کے اندر ہوا ضمیر مرفوع محلن اس کا فاعل، جو کس کو لوٹ رہی ہے؟ زید. تو یہ ربط بھی آ گیا. تو کانا فعل اپنے فاعل اور متعلق سے مل کر جملہ فعلیہ ہو کر یہ خبر. تو یہ پورا جملہ کانا فی الداری یہ کیا ہے؟ خبر ہے، اور خبر کیا ہوتی ہے؟ مرفوع. تو یہ مرفوع ہے محلن، کیونکہ جملہ ہے، اور جملہ کیا ہوتا ہے؟ جملہ مبنی ہوتا ہے. کیا ہوتا ہے؟ مبنی ہوتا ہے. اسی طرح اگر آپ دیکھو، کانا کون سے بھی ہم نے جوڑ کر دیکھ لیا، ثبوت سے بھی جوڑ لیا، حصول سے بھی، فعل نکالا تو فعل معروف کانا سبتا حصلا، اور صفت کا صیغہ نکالا تو اس میں فاعل نکالیں گے ثابتن حاصلن، اور اگر کانا سے نکالنا چاہتے ہیں تو کائنن، زیدن کائنن فی الدار، کائنن صیغہ اس میں فاعل. کائنن کا کیا ترجمہ؟ وہی ثابتن. کانا کا کیا ترجمہ؟ سبتا. بات سمجھ میں آ رہی؟ تو کائنن کا کیا معنی؟ ثابتن، وہی ہونا. تو کائنن صیغہ اس میں فاعل، اس کے اندر ہوا ضمیر مرفوع محلن اس کا فاعل، جو کس کو لوٹ رہی ہے؟ زید کی طرف. اس میں فاعل اپنے فاعل اور متعلق سے مل کر شبہ جملہ ہو کر خبر، مبتدا خبر مل کر جملہ اسمیہ خبریہ ہوا. ترجمہ وہی ہوگا زید فی الدار، زید گھر میں ہے. اور اگر آپ وجود سے نکالنا چاہتے ہیں تو فعل اگر نکالیں گے تو فعل مجہول نکالیں گے. تو جار مجرور مل کر متعلق کس سے ہوئے؟ وجود سے نکالیں فعل مجہول وجیدہ، جار مجرور مل کر کس سے متعلق؟ وجیدہ فعل سے، وجیدہ فعل، اس کے اندر ہوا ضمیر مرفوع محلن اس کا نائب فاعل. شاباش، کیونکہ فعل مجہول کے لیے فاعل نہیں آتا بلکہ نائب فاعل آتا ہے. تو ہوا ضمیر مرفوع محلن اس کا نائب فاعل، جو کس کی طرف لوٹ رہی ہے؟ زید کی طرف. اس سے ربط آ گیا. تو فعل مجہول اپنے نائب فاعل اور متعلق سے مل کر جملہ فعلیہ ہو کر خبر، مبتدا خبر مل کر جملہ اسمیہ خبریہ ہوا. تو ترجمہ وہی ہوگا زید گھر میں ہے، زید ان وجد فی الدار، زید گھر میں ہے. اور اگر آپ اسی وجود سے صفت کا صیغہ نکالنا چاہتے ہیں تو کیا نکالیں گے؟ ہاں، اس میں مفعول نکالیں گے. کیا؟ موجود. دیکھو، تو جار مجرور مل کر متعلق کس سے؟ موجود. صیغہ اس میں مفعول، موجود مرفوع لفظاً. مرفوع کیوں؟ کیونکہ خبر ہے، اور اس کے لیے ہوا ضمیر اس کے اندر مرفوع محلن اس کا نائب فاعل، کیونکہ موجود کون سا صیغہ ہے؟ اس میں مفعول، اور اس کے لیے نائب فاعل آتا ہے. اور ہوا ضمیر کس کو راجع؟ زید کو. تو یہ ربط بھی آ گیا. تو اس میں مفعول اپنے نائب فاعل اور متعلق سے مل کر شبہ جملہ ہو کر خبر، مبتدا خبر مل کر جملہ اسمیہ خبریہ ہوا. زید موجود فی الداری، زید گھر میں ہے یا زید گھر میں موجود ہے، ایک ہی بات ہے. بات سمجھ میں آ رہی ہے؟ طریقہ سمجھ میں آیا؟ یہ ہم نے ثبوت سے کیا نکالا؟ فعل نکالا تو ثابتا، صفت نکالی تو ثابتن، اور حصول سے نکالا تو فعل کیا نکالا؟ حصالا، اور صفت نکالی تو حاصلن، اور کون سے فعل نکالا تو کانا، اور صفت نکالی تو کائنن، اور وجود سے فعل نکالا تو وجدا. اور صفت نکالی تو موجود ان. شاباش. اور یہ ہم نے مفرد کے صیغے نکالے سارے, فعل بھی مفرد نکالا, صفت بھی, کیونکہ ہمیں ضمیر کون سی چاہیے تھی؟ مفرد کی, کیونکہ ہم نے کس سے جوڑنا ہے؟ زید سے, زید مفرد, تو یہ صیغے بھی ہم نے مفرد کے نکالے. اگر پیچھے ہوتا الزیدان فی الداری, وہ دو زید گھر میں ہیں, پھر کیسے نکالیں گے؟ الزیدانی مرفوع لفظان مبتدا فی جارہ, اداری مجرور, جار مجرور مل کر متعلق, جی نکالیے. اگر ثبوت سے نکالیں تو فعل کیا نکالیں گے؟ تثنیہ والا فعل کیا ہے؟ سبتا, سبتا الف کے ساتھ, پھر سبتا فعل اس کے اندر الف ضمیر مرفوع محلن, اس کا فاعل جو کس کو لوٹ رہی ہے؟ زید کو. تو یہ اسی طرح اس میں فائل اپنے فائل اور متعلق سے مل کر جملہ فعلیہ ہوگا. اور اگر آپ یہاں ثبوت سے صفت کا صیغہ نکالنا چاہتے ہیں تو کون سا صیغہ نکالیں گے؟ ثابتانی, تثنیہ چاہیے کیونکہ ہمیں تثنیہ کی ضمیر چاہیے جسے ہم نے جوڑنا ہے. تو ثابتانی مرفوع لفظان صیغہ اس میں فائل, مرفوع کیوں؟ ہاں خبر ہے, اور مرفوع لفظان, اور اس کے اندر اس کے اندر ہما ضمیر. میں نے بتایا صفت کے صیغوں میں جو الف اور واو آتے ہیں وہ تثنیہ اور جمع کی علامتیں ہیں, ضمیریں نہیں. اور دلیل یاد رکھو, دلیل ذہن میں ہوگی تو پھر کبھی غلطی نہیں ہوگی, ورنہ بار بار غلطی کرو گے. دلیل کیا ہے؟ کہ حالت نسبی جری میں یہی الف کس سے بدل جاتا ہے؟ یا سے. ثابتانی اب کیا بن گیا؟ ثابتینی. تو وہ الف اگر ضمیر ہوتا, ضمیر تو مبنی ہوتی ہے, اس میں تو کوئی تبدیلی نہیں آتی, تو یہ بدل رہا ہے. معلوم ہوا یہ الف ضمیر نہیں ہے بلکہ صرف تثنیہ اور جمع کی علامت. اسی طرح مسلمون, اس میں یہ واو کیا ہے؟ جمع کی علامت ہے. اور وجہ دلیل کیا؟ کہ یہ حالت نسبی جاری میں کسے بدلتی ہے؟ یا سے مسلمین. تو زاربونا اور زاربینا, تو اس میں یہ واو ضمیر نہیں ہے بلکہ جمع کی علامت ہے. تو لہذا الزیدانی فی الداری, ثبوت سے فعل نکالا تو کیا فعل نکالا؟ ثبتا. اور صفت کا صیغہ نکالا تو کیا نکالا؟ ثابتانی. اور یہ مرفوع کیوں ہے؟ کیونکہ یہ خبر ہے. اچھا اگر ہم حصول سے نکالیں تو پھر کیا نکالیں گے؟ فعل حاصل, تثنیہ کا صیغہ. اور اگر صفت کا صیغہ نکالیں حاصلانی, تثنیہ کا صیغہ. اچھا اگر ہم کون سے نکالیں تو پھر فعل کیا نکالیں گے؟ کانا, تثنیہ والا جس کے آخر میں الف ہے, کانا. اور اگر صفت کا صیغہ نکالیں کیا نکالیں گے؟ کائنانی, ثابتانی, حاصلانی, سب کا ایک ہی وزن ہے. اور اگر آپ وجود سے نکالتے ہیں تو پھر فعل کیا نکالیں گے؟ وجدا, تثنیہ کا صیغہ, وہی فعل مجہول. اور اگر صفت کا صیغہ نکالتے ہیں تو کیا نکالیں گے؟ موجودانی. اسی طرح اگر جمع ہو الزیدون فی الداری, تو اب ثبوت سے اگر فعل نکالنا ہے تو کیا نکالیں گے؟ جمع والا صیغہ لاؤ جس میں جمع کی ضمیر ہو, سبتو. توجہ ہے, سبتو. اور واحد مؤنث لا سکتے ہیں, سبتو واحد مؤنث. الزیدون کیا ہے؟ جمع. اور جمع بتاویل جماعت ان کس کے حکم میں؟ واحد مؤنث. تو لہذا ہم کیا کہہ سکتے ہیں؟ سبتت. جی سبتت کے اندر کون سی ضمیر ہے؟ یا واحد مؤنث. تو واحد مؤنث لوٹا سکتے ہیں ہم سب الزیدون کی طرف؟ نہیں لوٹا سکتے, کیونکہ الزیدون میں واو موجود ہے. باقی ہر جمع کی طرف آپ ہیا ضمیر لوٹا سکتے ہیں, لیکن جہاں واو ہو وہاں واو یا, کیونکہ یہ واو اور یا الزیدون اور الزیدین یہ کس کی علامت ہے؟ جمع مذکر. یہ جمع مذکر کی علامتیں ہیں, تو یہ جب مذکر کی علامتیں ہیں تو مؤنث کی ضمیر ان کی طرف نہیں لوٹا سکتے. ہاں یہاں اگر الرجال ہوتا, الرجال فی الداری, پھر آپ سبتو بھی نکال سکتے ہیں اور سبتت بھی نکال سکتے ہیں, آپ ثابتون بھی نکال سکتے ہیں اور آپ ثابتتن بھی نکال سکتے ہیں. توجہ ہے. اور اسی طرح تو الزیدون ہے مرفوع اور آگے فی الدار کو ہم خبر بنا رہے ہیں, تو ثبوت سے فعل کیا نکالیں گے؟ سبتو. اور صفت کا صیغہ سابتون جمع. اور اگر فصول سے نکالنا چاہیں تو فعل کیا نکالیں گے؟ حاصلو. اور اگر صفت کا صیغہ نکالنا چاہیں؟ حاصلون. اور اگر کانا سے فعل نکالنا چاہیں؟ کانو. اور اگر صفت کا صیغہ نکالنا چاہیں؟ کائنون. اور اگر آپ وجود سے فعل نکالنا چاہیں تو وجدو. تیسرا صیغہ جو جمع مذکر کا ہے. اور اگر آپ صفت کا صیغہ نکالنا چاہتے ہیں وجود سے تو موجودون. شابش. تو جب فعل نکالتے ہیں تو وہ جملہ بنتا ہے, جب صفت کا صیغہ نکالتے ہیں تو وہ شبہ جملہ بنتا ہے. جملہ ہوگا تو جملہ تو مبنی ہے, اس پر وہ اعراب نظر نہیں آئے گا, لیکن اگر صفت کا صیغہ نکالو گے تو اس پر اعراب نظر آئے گا. اور یہ کہاں پر نکال رہے ہو؟ خبر کے مقام میں. لہذا صفت کے جو بھی صیغے نکال رہے ہیں آپ کیا بنا رہے ہیں؟ آپ کیسے نکال رہے ہیں؟ مرفوع, ثابتون, حاصلون, یہ سب کیا ہیں؟ مرفوع. کیونکہ جمع مذکر سالم جو ہے اس کا رفع کس کے ساتھ آتا ہے؟ واو کے ساتھ, اور آپ واو پڑھ رہے ہیں. حاصلون, ثابتون, مرفوع لفظاً. اور اگر یہ حال بن رہے ہوتے, کیا بن رہے ہوتے؟ حال. تو حال کیا ہوتا ہے؟ منصوب. تو ان کو آپ نے حالت نسبی میں نکالنا تھا, ثابتتن یا ثابتن یا حاصلن یا موجودن. یا تثنیہ والے ہیں, ثابتینی, حاصلینی, موجودینی, کائنینی. اور اگر جمع کا صیغہ ہوتا اور منصوب ہوتا تو کیسے نکالتے؟ حاصلینا, ثابتینا, کائنینا اور موجودینا. طریقہ سمجھ میں آ رہا ہے؟ تو یہ جو آپ جس جگہ پر یہ محذوف نکالیں گے, اگر وہ خبر ہے تو خبر مرفوع ہوتی ہے, اگر وہ صفت بن رہی ہے تو صفت پر وہی اعراب آتا ہے جو کس پر ہوتا ہے؟ موصوف پر. اور تو اس طرح آپ نے خیال رکھنا ہے. طریقہ سب کو سمجھ میں آ گیا. الف لام کی قسمیں, کل کچھ الف لام کا ذکر آیا تھا, غالباً ہم نے ان دنوں میں یہاں پر چند دن سے جو ہم ترکیب کر رہے ہیں ہم نے الف لام کی قسمیں نہیں کی, اگرچہ باقی جگہ پر بعض جگہ میں کروا چکا ہوں تو, لیکن یہاں بھی پھر کر لیتے ہیں. الف لام یاد رکھو دو قسم پر ہے, ایک الف لام اسمی ہے اور ایک الف لام حرفی. الف لام اسمی وہ ہے جو اسم فاعل اور اسم مفعول کے صیغوں پر داخل ہوتا ہے, جو اسم فاعل اور اسم مفعول کے صیغوں پر آتا ہے. بھئی یاد رکھو, ایک ہوتا ہے فاعل, ایک ہوتا ہے اسم فاعل, اسی طرح ایک ہوتا ہے مفعول اور ایک ہوتا ہے اسم مفعول. عام طلبہ کو تو ان میں فرق ہی نہیں ہوتا, ان کی توجہ ہی نہیں ہوتی کہ فاعل اور اسم فاعل الگ الگ چیزیں ہیں. فاعل کسے کہتے ہیں؟ جس کو فعل یا صفت کا صیغہ رفع دے. ضاربا زیدن, یہ زیدن کو کس نے رفع دیا؟ ضاربا نے. تو یہ کیا ہے؟ زید فاعل ہے. اور اگر ہوتا ضاربن زیدن, مثلا کہیں پر یہ لفظ آتا ضاربن زیدن, تو یہ زیدن کو رفع کس نے دیا؟ ضاربن نے, کیونکہ صفت کا صیغہ ہے اور اس کے لیے بھی کیا چاہیے؟ فاعل یا نائب فاعل چاہیے ہوتا ہے, تو یہ اس میں فاعل ہے اس کے لیے فاعل چاہیے. تو معلوم ہوا فاعل صرف فعل کے لیے آتا ہے یا صفت کے صیغے کے لیے بھی آتا ہے؟ صفت کے صیغے کے لیے بھی آتا ہے. تو اب تک فاعل کی تعریف یاد رکھو, فاعل وہ ہے جس کو فعل یا صفت کا صیغہ رفع دے. فاعل ہمیشہ کیا ہوتا ہے؟ مرفوع. فاعل کسے کہتے ہیں؟ دوہراؤ زبان سے, جسے فعل یا صفت کا صیغہ رفع دے. اور ایک ہے اسم فاعل. اسم فاعل کسے کہتے ہیں؟ وہ جو گردانوں میں آپ نے صیغہ پڑھا ہے, ضاربن, فاتحن, مانعن, مکرمن, مستخرجن, مقاتلن وغیرہ. جی, تو زید یہ فاعل تو ہے لیکن اسم فاعل نہیں, اور ضاربن یہ اسم فاعل تو ہے لیکن فاعل نہیں. ہاں, اس کے اندر فاعل ہوگا یا آگے کوئی اور اس کے لیے فاعل آئے گا. اسی طرح ایک ہوتا ہے مفعول, ایک ہوتا ہے اسم مفعول. مفعول کسے کہتے ہیں؟ जिसे फेल या सिफत का सीगा नसब दे। और इसमें मफूल किसे कहते हैं? वो मखसूस सीगा जो गर्दानों में आपने पढ़ा है, मजरूबुन, मफतूहुन, मुकरमुन वगैरह। जराब तो आमरान, ये आमरान क्या है? मफूल है, इसमें मफूल नहीं। और मजरूबुन ये क्या है? ये इसमें मफूल है, मफूल नहीं। फर्क समझ में आ गया? तो अलिफ लाम की किस्में हम कर रहे थे। आपने पढ़ा कि अलिफ लाम दो किस्म पर है, एक अलिफ लाम इस्मी और एक अलिफ लाम हर्फी। इस्मी, इस्मी का क्या माना? इसम वाला। लाहौरी का क्या मतलब होता है? लाहौर वाला। पाकिस्तानी का क्या माना? पाकिस्तान वाला। इसी तरह अलिफ लाम इस्मी है, क्या माना? इसम वाला। और एक अलिफ लाम हर्फी है, यानी हर्फ वाला। तो याद रखो, जो इसमें फाइल और इसमें मफूल के सीगे हैं, इन पर जब अलिफ लाम आ जाए, ये अलिफ लाम इस्मी होता है। ये क्या होता है? अलिफ लाम इस्मी होता है। ये दरअसल इसम है, यानी इसमें मौसूल है। तवज्जो है, ये क्या है? इसमें मौसूल है। तो ये खुद मारिफा है, और इसमें मौसूल के लिए याद रखो, उसके लिए सिला चाहिए होता है। तो मसलन अज़ारिबु, अज़ारिबु, तो ये जारिब कौन सा सीगा? इसमें फाइल, और इस पर जो अलिफ लाम आया वो क्या है? अलिफ लाम इस्मी है। ये अल जो आया शुरू में, ये इसमें मौसूल है। यानी देखने में तो ये आपको हर्फ लग रहा है, लेकिन हकीकत में ये इसम है। इसीलिए इसको क्या कहते हैं? अलिफ लाम इस्मी, इसम वाला अलिफ लाम। और ये इसमें मौसूल होता है। तो अज़ारिब बमाने अल्लदी यज़रिबु के है। अज़ारिब किस माना में है? अल्लदी यज़रिबु के। देखो अज़ारिब, ये अलिफ लाम अलग कर लो, ज़ारिब अलग कर लो। अलिफ लाम क्या है? इसमें मौसूल। और ज़ारिब क्या है? इसका सिला। मौसूल के लिए हमेशा याद रखो सिला चाहिए होता है। आज हम इस इंशाल्लाह इसमें मौसूल की तरकीब करेंगे, वहां मैं और तफसील बयान कर दूंगा। इसमें मौसूल के लिए हमेशा क्या चाहिए? सिला चाहिए। याद रखो, सिला जुमला होता है, सिला जुमला होता है। देखो अज़ारिब, अज़ारिब अलिफ लाम को किस माना में ले लिया? अल्लज़ी। और ज़ारिब को किस माना में ले लिया? यज़रिबु। तो कलाम गोया क्या बन गया? अज़ारिब किस माना में हुआ? अल्लज़ी यज़रिबु। तो अल्लज़ी इसमें मौसूल है, और यज़रिबु इसका सिला है। तो इसमें मौसूल के लिए हमेशा क्या चाहिए? सिला चाहिए। बगैर सिले के इसमें मौसूल का माना समझ में नहीं आएगा। अल्लज़ी वो जो के, आप कुछ समझे किसकी बात हो रही है? वो जो के, लेकिन आगे आया या ज़रीबु, वो जो पिटाई करता है। अब आप समझ गए कि किसकी बात हो रही है। मसलन कोई खास शख्स है जो क्या करता है? पिटाई करता है। तो मौसूल के लिए हमेशा क्या चाहिए? सिला। और याद रखो, सिला हमेशा जुमला होता है, सिला हमेशा जुमला होता है, मुफरद नहीं होता। तो अज़ारिब किस माना में है? अल्लज़ी यज़रिबु। और अल मज़रूब, देखो मज़रूब कौन सा सीगा? इसमें मफूल, और इस पर क्या आया? अलिफ लाम। और इसमें मफूल के सीगे पर अलिफ लाम आए, वो कौन सा होता है? अलिफ लाम इस्मी। तो अल मज़रूब ये किस माना में हुआ? अल्लज़ी युज़रबु, अल्लज़ी वो जिसकी पिटाई की जाती है। अल्लज़ी यज़रिबु वो जो पिटाई करता है, अज़ारिब। और अल मज़रूब किस माना में? अल्लज़ी युज़रबु वो जिसकी पिटाई की जाती है। तो इसमें फाइल और इसमें मफूल के सीगों पर जो अलिफ लाम आए वो क्या होता है? अलिफ लाम इस्मी। बल्कि कल मैंने आपको मजीद तफसील बयान कर दी कि हर इसमें फाइल पर जो अलिफ लाम आए या हर इसमें मफूल पर जो अलिफ लाम आए वो इस्मी होना जरूरी नहीं, बल्कि अगर वो इसमें फाइल हुदूस के माना में हो, हुदूस और तजद्दुद, हुदूस और तजद्दुद का क्या माना? होना, होना। हुदूस और तजद्दुद का क्या माना? होना। देखो ज़ारिब वो है जो ज़र्ब लगा रहा हो, और ज़र्ब क्या है? उसमें हुदूस होता है, पहले नहीं थी, फिर ज़र्ब लगी और फिर खत्म हो गई। फिर जर्ब लगी और खत्म हो गई। तो हुदूस और तजद्दुद जिसमें एक चीज का होना हो, बार बार होना, होती है और फिर खत्म हो जाती है। और सुबूत जो है तो मसलन उसमें होना नहीं होता, एक चीज दूसरी चीज के लिए मसलन साबित है। जैसे अल आलिम, आलिम किसको कहते हैं, जिसके लिए इलम साबित है, जो जानने वाला है। और जो आलिम है वो हर वक्त आलिम होता है या आलिम बना फिर खत्म, फिर आलिम हुआ फिर खत्म, हर वक्त आलिम है। तो देखो ये इलम उसके लिए साबित है, ये यहां हुदूस और तजद्दुद नहीं। तो सिफत के सीगे गोया दो किस्म के हो गए, यूं कहो इसमें फाइल और इसमें मफूल दो किस्म के हो गए। कुछ वो हैं जिनमें हुदूस है, दोनों लफ्ज बोलो, दोनों का एक माना है ताकि आपको याद रहे। कुछ जिनमें हुदूस और तजद्दुद है और कुछ वो हैं जिनमें सुबूत है। अगर इसमें फाइल और इसमें मफूल अगर वो हुदूस और तजद्दुद के माना में हैं तो फिर वो अलिफ लाम इस्मी है, और अगर वो इसमें फाइल या इसमें मफूल वो सुबूत के माना में हैं तो फिर वो अलिफ लाम इस्मी नहीं है बल्कि हरफी है, वो अलिफ लाम हरफी है। यहां तक बात समझ में आ गई। तो अज़ारिब, ये ज़ारिब किस माना में है, हुदूस और तजद्दुद। अल मज़रूब, ये भी यहां भी ज़र्ब का जिक्र आया, वो भी किस माना में है, हुदूस और तजद्दुद। तो अज़ारिब किस माना में हुआ, अल्लज़ी यज़रिबु, और अल मज़रूब किस माना में हुआ, अल्लज़ी युज़रबु। और मैंने बताया अज़ारिब ये अलिफ लाम क्या है, इसमें मौसूल, और जारिब क्या है, सिला। इसी तरह अल मजरूब यह अलिफ लाम क्या है, इसमें मौसूल, और मजरूब क्या है, इसका सिला। इस पर आपके जहनों में इश्काल आएगा कि सिला तो हमेशा जुमला होता है और जारिब जुमला है, जारिब का क्या तर्जमा, मारने वाला, ये जुमला है नहीं। मजरूब का क्या माना, जिसकी पिटाई की गई, ये जुमला है नहीं। तो अज़ारिब अलिफ लाम तो हुआ इसमें मौसूल और जारिब हुआ उसका सिला, और सिला तो जुमला होता है और ये तो क्या है, मुफरद। इसी तरह अल मजरूब में अलिफ लाम क्या है, इसमें मौसूल और मजरूब उसका सिला, और सिला तो क्या होता है, जुमला, लेकिन यहां तो ये जुमला नहीं। तो उसका जवाब याद रखना भाई, सिला तो हमेशा जुमला ही होता है लेकिन यहां सिला मुफरद की सूरत में आया है। किस सूरत में, क्यों, क्योंकि इसमें मौसूल अलिफ लाम यानी हर्फ की सूरत में आया है। इसमें मौसूल किस शक्ल में आया है, हर्फ की सूरत में, अलिफ लाम की सूरत में इसमें मौसूल आ रहा है। और ये जो अलिफ लाम होता है ये जुमले पर दाखिल होता है या मुफरद पर, अलिफ लाम हमेशा किस पर दाखिल होता है, मुफरद पर दाखिल होता है, जुमले पर दाखिल ही नहीं हो सकता। लिहाजा इसीलिए जब इसमें मौसूल अलिफ लाम की शक्ल में आया तो ये जो ये जारिब है ये असल में था, अभी मैंने बताया अज़ारिब किस माना में, अल्लज़ी यज़रिबु, तो अल्लज़ी को क्या शक्ल दे दी, अलिफ लाम वाली, तो यज़रिबु को भी कौन सी सूरत दे देंगे, जारिब यानी मुफरद वाली, जिस पर अलिफ लाम दाखिल हो सके। बात समझ में आ रही, अगर जारिब को उसी तरह हम यज़रिबु रखते तो इस पर अलिफ लाम दाखिल हो सकता था, फेल पर अलिफ लाम आता है नहीं, अलिफ लाम तो किसकी अलामत है, इसम की अलामत है। तो यहां अल्लज़ी यज़रिबु था, अल्लज़ी को कौन सी सूरत दी, अलिफ लाम वाली, तो यज़रिबु को कौन सी सूरत दे दी, जारिब वाली, ताकि मुफरद बन जाए और फिर उस मुफरद पर अलिफ लाम दाखिल हो सके। भाई तरीका समझ में आया, तो यूं कहो कि ये अज़ारिब अलिफ लाम इसमें मौसूल है और जारिब इसका सिला, ये देखने में मुफरद है हकीकत में क्या है, जुमला है। ये जारिब किस माना में है, यज़रिबु के माना में है, अल्लज़ी यज़रिबु, ये किस माना में है, यज़रिबु के माना में। तरीका सबको समझ में आ गया। तो इसी तरह इसमें मफ़ऊल जो है उस पर जो अलिफ लाम आए वो भी क्या है, अलिफ लाम इस्मी है, बशर्ते कि वो इसमें मफ़ऊल किस माना में हो, हुदूस और तजद्दुद के माना में, और अगर सुबूत के माना में हो तो फिर अलिफ लाम हर्फी है। यहां तक बात समझ में आ गई। फिर देखो अलिफ लाम कितनी किस्म पर, दो, एक अलिफ लाम इस्मी, दूसरा अलिफ लाम हर्फी। अलिफ लाम इस्मी किसे कहते हैं, जो इसमें फाइल और इसमें मफ़ऊल के सीगों पर आए, और ये दरअसल क्या होता है, इसमें मौसूल, और ये जरूरी है कि इसमें फाइल और इसमें मफ़ऊल किस माना में हो, हुदूस और तजद्दुद के माना में हो, सुबूत के माना में ना हो, वरना फिर अलिफ लाम हर्फी ही होगा। तो अज़ारिब किस माना में, الذي يضرب، المضروب کس معنی میں؟ الذي يضرب. یہ میں بار بار تکرار کروا رہا ہوں تاکہ بات آپ کے ذہن میں جم جائے. اس کو زبان سے دہراتے رہا کریں میرے ساتھ بھائی، جتنی دفعہ دہرائیں گے آپ کے ذہن میں بات جمتی چلی جائے گی. اب آئیے الف لام حرفی پر بھائی. الف لام حرفی یاد رکھو، اس کے ذریعے کسی چیز کی طرف اشارہ کیا جاتا ہے، اور یہ جس لفظ پر داخل ہوتا ہے اس کو معرفہ بنا دیتا ہے. جیسے رجل نکیرہ تھا، میں اس پر الف لام لے آیا، ار رجل. رجل کا معنی تھا کوئی آدمی یا ایک آدمی. ار رجل کا کیا معنی؟ وہ آدمی، کوئی خاص آدمی مراد ہے، اس کی طرف اشارہ ہے. تو الف لام حرفی کسے کہتے ہیں؟ سب سے پہلے تو وہ یاد رکھیں کہ اس میں فاعل، اس میں مفعول کے علاوہ باقی کسی لفظ پر جو الف لام آئے وہ کیا ہوتا ہے؟ الف لام حرفی. اور الف لام حرفی کے ذریعے کسی چیز کی طرف اشارہ کیا جاتا ہے، اور یہ جس لفظ پر داخل ہوتا ہے اس کو معرفہ بنا دیتا ہے. فرق سمجھ میں آیا؟ یہ الف لام خود حرف ہے، اور یہ جس لفظ پر داخل ہوگا اس کو کیا بنا دے گا؟ معرفہ. اور وہ جو الف لام اسمی تھا الضارب، اس نے کوئی ضارب کو معرفہ نہیں بنایا، وہ خود ہی کیا تھا؟ معرفہ تھا. وہ اس میں موصول تھا، خود ہی کیا تھا؟ معرفہ تھا. بات سمجھ میں آ گئی؟ تو الف لام حرفی کے ذریعے کسی چیز کی طرف اشارہ کیا جاتا ہے، یہ تعبیر ہمیشہ یاد رکھنا بھائی. الف لام حرفی کے ذریعے کسی چیز کی طرف اشارہ کیا جاتا ہے. اب اشارہ یاد رکھو، اشارہ یاد رکھو کہ کبھی کبھار اشارہ ہوتا ہے جنس اور ماہیت کی طرف. جنس، ماہیت، حقیقت سب کا ایک معنی ہے، یعنی یوں کہو مٹیریل جس سے کوئی چیز کیا ہو، بنی ہو. تو الف لام کے ذریعے کبھی اشارہ ہوتا ہے کس چیز کی طرف؟ کسی چیز کی جنس، ماہیت اور حقیقت کی طرف. تینوں لفظ بولو تاکہ آپ کو پتا چل جائے کہ یہ تینوں استعمال ہوتے ہیں، تینوں کا ایک ہی معنی ہے. الف لام حرفی کے ذریعے کسی چیز کی طرف اشارہ ہوتا ہے، یہ اشارہ یا تو جنس، حقیقت اور ماہیت کی طرف ہوگا یا افراد کی طرف. کس کی طرف؟ افراد کی طرف. جیسے دیکھو انسان، ایک ہے انسان کی حقیقت اور ماہیت، اور ایک ہے انسان کے افراد. انسان کی حقیقت اور ماہیت کیا؟ حیوان ناطق. اور انسان کے افراد، یہ جو خارج میں آپ بیٹھے ہیں، زید، عمر، بکر، خالد، یہ سب کیا ہیں؟ انسان کے افراد ہیں. تو حقیقت اور ماہیت جو چیز کی، جس سے چیز بنی ہے، اور افراد جو اس کے خارج میں پائے جاتے ہیں. تو الف لام کے ذریعے یا تو اشارہ ہوتا ہے، الف لام حرفی کے ذریعے یا تو اشارہ ہوتا ہے جنس، حقیقت اور ماہیت کی طرف یا افراد کی طرف. اگر جنس، ماہیت اور حقیقت کی طرف اشارہ ہو تو اس کو الف لام جنسی کہتے ہیں، اور اگر افراد کی طرف اشارہ ہو پھر یا تو تمام افراد کو اشارہ ہوگا یا بعض کو. اگر تمام افراد کو اشارہ ہو تو وہ الف لام استغراقی ہے. استغراق کا معنی ہے گھیر لینا. تو یہ الف لام استغراقی بھی کیا کرتا ہے؟ اس ماہیت کے تمام افراد کو گھیر لیتا ہے، سارے افراد مراد ہوتے ہیں. اور اگر اشارہ بعض افراد کو ہو تو پھر دو حال سے خالی نہیں، وہاں دو صورتیں بنیں گی، یا تو وہ تمام افراد خارج میں متعین ہوں گے یا متعین نہیں ہوں گے. اگر وہ افراد خارج میں متعین ہیں تو اس کو الف لام عہد خارجی کہتے ہیں، اور اگر خارج میں متعین نہیں تو وہ الف لام عہد ذہنی ہے. توجہ ہے؟ الف لام کے ذریعے کیا کیا جاتا ہے؟ الف لام حرفی کے ذریعے کسی چیز کی طرف اشارہ کیا جاتا ہے، اور یہ جس لفظ پر داخل ہوتا ہے اس کو معرفہ بناتا ہے. اور اس کے ذریعے اشارہ کس کی طرف ہوگا؟ جنس، ماہیت کی، جنس، ماہیت اور حقیقت کی طرف یا افراد کی طرف. اگر جنس و ماہیت اور حقیقت کی طرف اشارہ ہو تو اسے کیا کہتے ہیں؟ الف لام جنسی. اور اگر افراد کی طرف اشارہ ہو تو پھر تمام افراد کو اشارہ ہوگا یا بعض. اگر تمام کو اشارہ ہو تو الف لام استغراقی. اگر بعض کو ہو تو پھر وہ بعض یا تو خارج میں متعین ہوں گے یا متعین نہیں ہوں گے. اگر متعین ہو تو وہ الف لام عہد خارجی، اور اگر متعین خارج میں نہ ہو تو الف لام عہد ذہنی. عہد خارجی، عہد کا معنی ہے متعین ہونا. عہد خارجی یعنی جو خارج میں متعین ہے. توجہ ہے؟ اور عہد ذہنی جو ذہن میں متعین ہے، یعنی خارج میں متعین نہیں ہے. عہد کا کیا معنی؟ متعین ہونا. معہود کسے کہتے ہیں؟ جو متعین ہوتا ہے. کیا ہوتا ہے؟ اس میں مفعول ہے معہود، متعین کیا ہوا. اب ان کی مثالیں بھی سمجھ لیں. مثالیں بھائی، مثلا دیکھو بھائی، الرجل خیر من المرأة. الرجل خیر من المرأتی، الرجل پر بھی الف لام آیا اور المرأة پر بھی کیا آیا؟ الف لام آیا. اور یاد رکھو یہ الف لام جنسی، سب سے پہلے یہ دیکھو یہ الف لام اسمی تو نہیں، رجل صفت کا صیغہ ہے، اس میں فاعل یا اس میں مفعول؟ اور امرأة یہ اس میں فاعل یا مفعول ہے؟ یہ نہیں. معلوم ہو یہ الف لام اسمی تو نہیں ہے، یہ کیا ہے؟ الف لام حرفی. الف لام حرفی تو وہ ہے جس کے ذریعے اشارہ ہو کسی چیز کی طرف، تو اشارہ ہوتا ہے جنس کی طرف یا افراد کی طرف. جنس کی طرف اشارہ تو وہ کیا کہلاتا ہے؟ الف لام جنسی. تو یہ الف لام جو ہے الرجل اور المرأة پر، یہ الف لام جنسی ہے. ترجمہ کیا ہوگا؟ الرجل خیر من المرأتی، جنس رجل، یعنی یہ والی جو جنس ہے، یہ جو ماہیت ہے، یہ والی جو حقیقت ہے جس کو ہم کیا کہتے ہیں، رجل، یہ افضل ہے کس سے؟ اس جنس سے، اس ماہیت سے جس کو ہم کیا کہتے ہیں، عورت کہتے ہیں. جیسے آپ کہتے ہیں الفرس خیر من الحماری، گھوڑا کیا ہے؟ گدے سے بہتر ہے. کیا معنی؟ وہ ماہیت جس کو ہم کیا کہتے ہیں، فرس، وہ جنس جس کو ہم کیا کہتے ہیں، فرس، وہ افضل ہے کس جنس سے؟ گدے کی جنس سے. تو دیکھو مثلا گھوڑا افضل ہے کس سے؟ گدے سے. تو دیکھا گھوڑا، دیکھو اس کی قیمت بہت زیادہ ہوتی ہے اور گدے کی قیمت معمولی سی ہوتی ہے. تو جیسے یہ جنس اس جنس سے افضل ہے، اسی طرح الرجل خیر من المرأتی، یہاں بھی جنس کی بات چل رہی ہے افراد کی نہیں، کہ وہ جنس جس کو ہم رجل کہتے ہیں، یہ والی جنس کیا ہے؟ عورت سے بہتر ہے، بہتر ہے. اور افراد نہیں مراد ہو سکتے، اس لیے کیونکہ بہت سی عورتیں مردوں سے افضل ہیں. مثلا ایمان والی عورت ہے اور کافر مرد ہے، کون افضل؟ ایمان والی عورت. اور اسی طرح ایک نیک عورت ہے اور ایک فاسق مرد ہے، کون افضل؟ نیک عورت. تو دیکھا اگر ہم یہ معنی کریں الرجل خیر من المرأتی، کہ رجل کے افراد بہتر ہوتے ہیں کس سے؟ عورت کے افراد سے، تو یہ معنی صحیح نہیں، کیونکہ خارج میں ہم دیکھتے ہیں بہت سی مرتبہ عورتیں افضل ہوتی ہیں کس سے؟ مردوں سے. تو معلوم ہوا یہاں جنس مراد ہے. اس جنس سے رجل کو اللہ نے فضیلت دی ہے، جنس سے امرأة پر. دنیا کے اندر آپ دیکھتے ہیں نبی بھی سارے کیا تھے؟ مرد تھے. اسی طرح لوگ بھی کیا پسند کرتے ہیں، ان کی بیٹیاں زیادہ ہوں یا بیٹے زیادہ ہوں؟ بیٹے زیادہ ہوں. اور نیز قوت بھی کس کے اندر ہے؟ مردوں میں زیادہ ہے. اور نیز حکومت بھی کس کے پاس ہوتی ہے؟ مردوں کے پاس. جنگیں بھی کون لڑتے ہیں؟ مرد لڑتے ہیں. تو مرد کو اللہ نے قوت نصیب فرمائی ہے، اس کو فضیلت دی ہے. تو مرد کو اللہ تعالی نے فضیلت دی ہے، قوت نصیب فرمائی ہے. دیکھو آپ مرد ہیں، جہاں چاہیں آزادی سے گھومتے پھرتے ہیں. عورت کے لیے اس طرح آزادی سے گھومنا پھرنا ممکن نہیں ہے، حتیٰ کہ وہ یورپی ممالک جہاں عورت کو بالکل مرد کے مساوی درجہ دیا گیا ہے، پوری آزادی، اگرچہ وہ انہوں نے بھی لفظوں کے اندر مرد کے برابر درجہ دیا ہے، حقیقت میں وہاں بھی عورت کا مرد کے برابر درجہ نہیں ہے. وہاں پر بھی مرد تو آزاد ہر جگہ گھوم سکتے ہیں، عورتیں وہاں بھی خوف کا شکار ہوتی ہیں، اکیلی کہیں نہیں گھوم سکتی بھائی، تو ان کو بھی خوف ہوتا ہے. جہاں لوگ اور لوگ ہوں گے وہاں تو چلو عورت کو حفاظت کے وہ محفوظ ہے، لیکن جہاں ذرا لوگ نہیں ہیں وہاں پر اس کو اکیلے جاتے ہوئے خوف محسوس ہوگا، اگرچہ وہ کتنا زور لگاتے ہیں. تو مرد کو اللہ نے فضیلت نصیب فرمائی ہے. تو الرجل خیر من المرأتی، یہاں جو الف لام آیا یہ الف لام کون سا ہے؟ الف لام جنسی ہے بھائی، الف لام حرفی اور اس میں سے پھر یہ الف لام جنسی ہے، جس کے ذریعے جنس ماہیت اور حقیقت کی طرف اشارہ کیا جاتا ہے کہ جنس رجل جو ہے وہ افضل ہے جنس امرأة سے. افراد نہیں مراد لے سکتے، ورنہ بہت سی جگہ یہ ضابطہ درست نہ رہے گا، کہ جیسے نیک عورت یا ایمان والی عورت وہ کافر مرد یا فاسق مرد سے افضل ہوتی ہے. تو الف لام حرفی کے ذریعے یا تو اشارہ ہوگا جنس اور ماہیت کی طرف یا افراد کی طرف. کس کی طرف؟ افراد کی طرف اشارہ ہوگا، اور پھر اشارہ یا تو تمام افراد کو ہوگا یا بعض افراد کو. اگر تمام افراد کو اشارہ ہو تو یہ الف لام استغراقی ہے، इसकी मिसाल जैसे कुरान में अल्लाह फरमाते हैं वल असरी इन्नल इंसान लफी खुसर, तो इन्नल इंसान, ये अल इंसान पर जो अलिफ लाम आया ये अलिफ लाम इस्तिगराकी है, इसके जरिए इशारा है तमाम अफराद की, तमाम अफराद इंसान की तरफ। और इसका तर्जमा क्या करेंगे, इन्नल इंसाना लफी खुसर, यकीनन तमाम इंसान खसारे में हैं। ये तमाम का लफ्ज़ में ये किसका तर्जमा कर रहा हूं, अलिफ लाम का, अलिफ लाम का, तमाम इंसान खसारे में है। और आगे फिर इस्तिस्ना आता है सिवाय उन लोगों के जो ईमान लाए और नेक अमल करते रहे। तो ये अलिफ लाम इस्तिगराकी है। और फिर तीसरी किस्म है अलिफ लाम, अलिफ लाम महदे खारिजी। अलिफ लाम महदे खारिजी वो है जिसके जरिए बास मुतायन अफराद की तरफ इशारा किया जाए जो खारिज में हो। जैसे मसलन मैं आपसे जिक्र करता हूं, जा अनी रजुलुन अमसी, कल मेरे पास एक आदमी आया था। जा अनी रजुलुन, नकेरा लाया, क्योंकि आपको इलम नहीं था, आपको नहीं पता कौन है, आप उसको नहीं जानते, तो इसलिए मैं उसको नकेरा लेकर आया। जा अनी रजुलुन अमसी, अमसी का माना गुजश्ता कल, कल मेरे पास एक आदमी आया था। अब मैं आपको बताना चाहता हूं कि मैंने उस आदमी का इकराम किया, तो अब मैं अलिफ लाम लेकर आऊंगा, फअकरम तो अर रजुला, फअकरम तो, फअकरम तो रजुला, तो मैंने उस आदमी का इकराम किया। आप समझ गए कि नहीं समझे कि किसकी बात हो रही है, समझ गए कि वही आदमी जिसका अभी जिक्र हुआ था, अगरचे आपको उसके नाम का भी पता नहीं, उसकी चेहरे का भी पता नहीं, उसके कपड़ों का भी पता नहीं, आप उसको किसी तरह भी नहीं जानते, लेकिन एक दफा जब एक चीज जिक्र हो जाए तो वो मुतायन हो जाती है। जब एक दफा रजुल आ गया, अब जब मैंने कहा वो आदमी, तो आप फौरन समझ गए वो आदमी जिसका अभी पहले जिक्र हुआ था। तो ये अलिफ लाम के ये इशारा है जिन से रजुल की तरफ या अफराद की तरफ, आर रजुल, तो मैंने उस आदमी का इकराम किया। जिन से रजुल का इकराम किया जाता है या अफराद का इकराम किया जाता है, हां, तो लिहाजा आप समझ गए कि अलिफ लाम के ये इशारा जिन्स की तरफ नहीं अफराद की तरफ है। और फिर ये भी आपने गौर किया कि तमाम अफराद या वो खास मुअय्यन फर्द मुराद है, वो खास मुअय्यन फर्द जिसका भी जिक्र हुआ था, तो यह अलिफ लाम महदे खारिजी है, जो खारिज में वो फर्द जो आया था, जो मुतायन है खारिज में। तो तर्जमा क्या करेंगे, अकरम तो रजुला, तो मैंने उस आदमी का इकराम किया। ये उस आदमी, ये उस मैं किसका तर्जमा कर रहा हूं, अर रजुल जो अलिफ्लाम है। और याद रखो मैंने क्या कहा था कि अलिफ्लाम हर्फी के जरिए किसी की तरफ इशारा किया जाता है, वो इशारा जिन्स की तरफ होगा या अफराद, फिर अफराद की तरफ है तो तमाम अफराद को या बाज अफराद। मैंने बाज का लफ्ज बोला, बाज को, क्योंकि वो एक भी हो सकता है, दो भी हो सकते हैं, ज्यादा भी हो सकते हैं। मसलन मैं कहता हूं जा अनी रजुलानी अमसी, मेरे पास कल दो आदमी आए थे, फअकरम तुर रजुलैनी, तो मैंने उन दोनों का इकराम किया, तो अलिफ लाम के जरिए उन दो की तरफ इशारा है। और अगर ज्यादा है तो मैं कहूंगा जा अनी रिजालुन अमसी, कल मेरे पास कुछ मर्द आए थे, कुछ आदमी आए थे, फअकरम तो रिजाल, तो मैंने उन आदमियों का इकराम। तो देखा अर रजुल के जरिए इशारा है एक रजुल की तरफ, अर रजुलाइन के जरिए इशारा है दो की तरफ, और अर रिजाल के जरिए ज्यादा की तरफ। तो इसलिए इसके लिए बास का लफ्ज बोल दिया कि अलिफ लाम अहदे खारजी वो है जिसके जरिए बाज अफराद की तरफ इशारा हो, चाहे वो एक हो, दो हो या ज्यादा हो। और अगर वो अफराद खारिज में मुतायन नहीं तो उसको अलिफ्ला महदे जहनी कहते हैं। अलिफ्ला महदे जहनी, जैसे उसकी मिसाल मैं कुरान से जिक्र करता हूं भाई, हजरत याकूब अलैहिस्सलाम के पास उनके बेटे आए और कहा कि ये यूसुफ अलैहिस्सलाम जो हमारे भाई हैं इनको हमारे साथ खेलने के लिए भेज दीजिए। तो हजरत याकूब अलैहिस्सलाम ने फरमाया इन्नी अखाफु अन याकुलहु ज़िब्बु, मुझे खौफ है अन याकुलहु ज़िब्बु कि इनको कोई भेड़िया खा जाएगा। यहां अज़िब्बु आया अलिफ लाम के साथ, अलिफ लाम के साथ। अब मुझे आप बताइए कि ये अज़िब पर जो अलिफ लाम आया ये अलिफ लाम इस्मी है या हर्फी, ये इसमें फाइल या इसमें मफूल का सीगा है ज़िब्बुन, نہیں زب ان بھیڑیے کو کہتے ہیں، یہ نہ اس میں فاعل ہے نہ اس میں مفعول، معلوم ہوا یہ الف لام اسمی نہیں ہے بلکہ حرفی، اور الف لام حرفی کسے کہتے ہیں؟ جس کے ذریعے کسی چیز کی طرف اشارہ کیا جائے. اب ہم دیکھتے ہیں کس چیز کی طرف اشارہ ہے، کیا جن سے بھیڑیے کی طرف اشارہ ہے، اس کی ماہیت اور حقیقت کی طرف؟ یہ جو لوگوں کو کھا جاتے ہیں یہ بھیڑیے کی جنس کھاتی ہے یا اس کے افراد خارج میں جو موجود ہیں وہ کھاتے ہیں؟ اس کے افراد کھاتے ہیں، معلوم ہو یہ الف لام جنسی نہیں. اچھا جنس نہیں مراد، معلوم ہو افراد مراد ہیں، تو پھر دیکھیں گے تمام افراد مراد ہیں یا بعض. تو اگر تمام افراد مراد لیں تو ترجمہ یہ ہوگا، مجھے یہ خوف ہے کہ ان کو تمام بھیڑیے کھا جائیں گے، الف لام استغراقی، تو الف لام استغراقی بھی یہاں نہیں بن سکتا، کیونکہ ساری دنیا کے بھیڑیے تو وہاں اکٹھے ہی نہیں ہو سکتے، کوئی دنیا کے کس کونے میں ہے، کوئی کس کونے میں. تو لہذا معلوم ہو الف لام استغراقی بھی نہیں. پھر چلو الف لام استغراقی نہیں، تو بعض افراد مراد لے لیتے ہیں خارج میں، کوئی متعین بھیڑیا، کیا کسی متعین بھیڑیے کی طرف حضرت یعقوب علیہ السلام کا اشارہ تھا کہ مجھے خوف ہے ان یاکلہ الذئب، ان کو وہ والا بھیڑیا کھا جائے گا، کوئی متعین بھیڑیا تھا نہیں. معلوم ہوا الف لام عہد خارجی بھی نہیں. تو آخری صورت یہی رہ گئی کہ یہ الف لام عہد ذہنی ہے. اور یاد رکھو الف لام عہد ذہنی، جس لفظ پر الف لام عہد ذہنی داخل ہوتا ہے وہ لفظ تو معرفہ بن جاتا ہے. الذئب یہ معرفہ تو بن گیا، الذئب کیا بن گیا؟ معرفہ بن گیا، لیکن معنی کے اعتبار سے یہ ابھی بھی نکرہ ہے. لفظوں میں معرفہ بن گیا، ایک ہے ذئب ایک ہے الذئب، ذئب کیا ہے؟ نکرہ، اور الذئب کیا ہے؟ معرفہ، لیکن معنی کے اعتبار سے یہ ابھی بھی نکرہ ہی ہے. اور ذئب کا کیا، رجل کا کیا ترجمہ ہوتا ہے؟ رجل کا معنی کوئی آدمی، ار رجل کا معنی وہ آدمی، تو اسی طرح ذئب کا معنی کوئی بھیڑیا، اسی طرح الذئب، اس پر الف لام عہد ذہنی ہے. اور جس لفظ پر الف لام عہد ذہنی داخل ہو وہ لفظوں میں تو معرفہ بنتا ہے لیکن معنی میں نکرہ ہی رہتا ہے، تو اس کا وہی نکرہ والا ترجمہ کریں گے. تو ذئب کا کیا ترجمہ؟ کوئی بھیڑیا. الذئب اس کا بھی کیا ترجمہ؟ کوئی بھیڑیا، دونوں کا ایک ہی ترجمہ ہوگا. دیکھو انی اخاف ان یاکلہ الذئب، مجھے خوف ہے کہ ان کو کوئی بھیڑیا کھا جائے گا. دیکھو بہترین ترجمہ ہو گیا یا نہیں؟ تو یہ الف لام کی قسمیں تھیں بھائی. پھر مختصراً جلدی دوہرا لو، الف لام کتنی قسم پر؟ دو. الف لام اسمی ہوگا یا حرفی؟ الف لام اسمی کون سا ہے؟ جو اس میں فاعل اور اس میں مفعول کے صیغوں پر آئے، اور یہ دراصل کیا ہوتا ہے؟ اس میں موصول. اور یہ ضروری ہے کہ یہ صفت کے صیغے کس معنی میں ہوں؟ حدوث یا تجدد کے، حدوث و تجدد کے معنی میں ہو، ثبوت کے معنی میں نہ ہو. اور دوسری قسم کیا ہے الف لام کی؟ الف لام حرفی. الف لام حرفی وہ ہے جس کے ذریعے کسی چیز کی طرف اشارہ کیا جائے، اور اشارہ کبھی جنس حقیقت اور ماہیت کی طرف ہوتا ہے، اور کبھی افراد کی طرف. اگر جنس کی طرف اشارہ ہو تو الف لام جنسی، اگر افراد کی طرف اشارہ ہو تو پھر تمام افراد کو اشارہ ہوگا یا بعض کو، اگر تمام کو اشارہ ہو تو الف لام استغراقی، اگر بعض کو اشارہ ہو تو وہ بعض خارج میں متعین ہوں گے یا نہیں، اگر خارج میں متعین ہے تو وہ الف لام عہد خارجی، اور اگر متعین نہیں تو وہ الف لام عہد ذہنی ہے. بات سمجھ میں آ گئی. اسی طرح یاد رکھو یہ جو الف لام حرفی ہے یہ کبھی کبھار لفظ کو حسین بنانے کے لیے بھی اس پر داخل کرتے ہیں، کبھی کبھار صرف لفظ کو حسین بنانے کے لیے بھی اس کو اس پر داخل کرتے ہیں. جیسے علی، حضرت علی رضی اللہ تعالیٰ عنہ کا نام ہے علی، اس پر بھی الف لام لے آتے ہیں العلی. یاد رکھو یہ الف لام حرفی ہے، اور الف لام حرفی کس چیز کا فائدہ دیتا ہے؟ لفظ کو معرفہ بناتا ہے، لیکن علی یہ تو نام ہے، یہ تو پہلے سے ہی معرفہ ہے. معلوم ہوا اس پر جو الف لام آیا ہے وہ صرف کس لیے ہے؟ تحسین لفظ کے لیے ہے، لفظ کو حسین بنانے کے لیے. یا جیسے زبیر، زبیر نام ہے لیکن عربی میں اس پر الف لام لے آتے ہیں الزبیر، تو یہ کس لیے ہے؟ تحسین لفظ کے لیے ہے، کیونکہ یہ تو نام ہے، نام تو پہلے ہی معرفہ ہوتا ہے. پھر یہ بھی یاد رکھنا عربی میں کچھ لفظ ہوتے ہیں ان پر الف لام داخل نہیں کرتے، عرب اس کو بغیر الف لام کے استعمال کرتے ہیں. جیسے مکہ، مکہ شہر کا نام ہے اور اس پر عرب الف لام داخل نہیں کرتے، لہذا آپ جہاں بھی دیکھیں گے وہاں لکھا ہوگا مکہ یا مکۃ المکرمہ، मक्का पर अलिफ लाम नहीं है, अल मुकर्रमा आगे सिफत पर क्या है, अलिफ लाम है। बात समझ में आ गई। तो बाज लफ्ज ऐसे होते हैं कि उन पर वो अलिफ लाम दाखिल नहीं करते, जैसे उमर, हज़रत उमर रज़ी अल्लाह ताला अन्हो का नाम है, इस पर अरब अलिफ लाम दाखिल नहीं करते। या जैसे अहमद, इस पर अरब अलिफ लाम दाखिल नहीं करते। अच्छा हां, एक बात रह गई थी भाई, ज़र्फ़े मुस्तकर को ज़र्फ़े मुस्तकर क्यों कहते हैं? मैंने बताया था ये मुस्तकर इसमें ज़र्फ़ का सीगा है। आपने पढ़ा है सुलासी मजीद फी के अंदर, जो इसमें मफ़ऊल का वजन होता है उसी वजन पर इसमें ज़र्फ़ भी आता है। जैसे इस्तकर यस्तकिरु इस्तिकरारन फहुआ मुस्तकिरुन, व उस्तकिर यस्तकिरु इस्तिकरारन फदाका मुस्तकरुन। जैसे ये मुस्तकरुन इसमें मफ़ऊल है, इसी तरह व ज़र्फ़ मिन्हु मुस्तकरुन मुस्तकरानी। देखा, यहां भी मुस्तकरुन वही ज़र्फ़ भी है। तो सुलासी मजीद थी वगैरह से जो इसमें मफूल का वजन होता है उसी पर इसमें जर्फ भी आता है। और ये जो जर्फ में मुस्तकर, ये मुस्तकर सीगा जो है ये इसमें जर्फ का सीगा है। मुस्तकर का माना है करार पकड़ने की जगह। मजरिब का क्या माना था? मारने की जगह, पिटाई करने की जगह। इसी तरह मुस्तकर का क्या माना है? करार पकड़ने की जगह। ये ज़र्फ़े मुस्तकर को मुस्तकर क्यों कहते हैं ये समझ लो। याद रखो, ज़र्फ़े मुस्तकर जो है इसको मुस्तकर, ज़र्फ़े मुस्तकर इसलिए कहते हैं क्योंकि ये अपने आमिल की जगह पर आ जाता है और फिर जो जो अमल इसका आमिल करता था ये ज़र्फ़ करता है। तवज्जो है। मसलन ज़ैदुन फिद्दारी, ज़ैदुन
फिद्दारी,
फिद्दार जार मजरूर को किससे जोड़ा? साबितुन से। साबितुन हो या सबता हो निकाल लें तो साबितुन मरफू लफ्जन सीगा इसमें फाइल। तवज्जो से सुनो भाई, साबितुन मरफू लफ्जन सीगा इसमें फाइल, इसके अंदर हुआ जमीर मरफू महलन इसका फाइल, जो किसको राजे? जैद को। सीगा इसमें फाइल अपने फाइल और मुतालिक से मिलकर शिबे जुमला होकर खबर, मुब्तदा खबर मिलकर जुमला इस्मिया खबरिया हुआ। तो फिद्दार को किससे जोड़ा? साबितुन से। और साबितुन के अंदर कौन सी जमीर? हुआ। और उस हुआ जमीर को किसने रफा दिया? साबितुन ने। तवज्जो है। साबितुन के अंदर कौन सी जमीर? हुआ। और उसको रफा किसने दिया? साबितुन ने। याद रखो, ये तुलबा को समझाने के लिए बताया जाता है। ज़ैदुन फिद्दार के, फिद्दार किससे मुतालिक? साबितुन से। और साबितुन के अंदर कौन सी जमीर? हुआ। याद रखो, यहां कोई साबितुन नहीं है, साबितुन जा चुका, उसकी जगह फिद्दार ने पकड़ ली है। उसकी जगह किसने पकड़ ली? फिद्दार ने पकड़ ली। और यह फिद्दार वो सारे अमल करेगा जो साबितुन कर रहा था। साबितुन क्या अमल कर रहा था? हुआ जमीर को रफा दे रहा था। याद रखो, साबितुन गया, वो जमीर फिद्दार के अंदर छुप गई आकर, वो जमीर फिद्दार के जर्फ के अंदर आकर छुप गई, और उस जमीर को अब ये फिद्दार रफा दे रहा है। तवज्जो है। उस जमीर को अब कौन रफा दे रहा है? ये फिद्दार, ये जो जार मजरूर जर्फ मुस्तकर है, ये उसको रफा दे रहा है। और इसीलिए इसको ज़र्फ़े मुस्तकर कहते हैं। मुस्तकर का क्या माना? करार पकड़ने की जगह। ये उस जमीर के करार पकड़ने की जगह है। साबितुन चला गया, लेकिन जमीर ने कहां करार पकड़ लिया? फिद्दार। तवज्जो है। साबितुन चला गया और जमीर ने कहां करार पकड़ा? फिद्दार में। तो फिद्दार क्या हुआ? ज़र्फ़े मुस्तकर। ये वो ज़र्फ है जो करार पकड़ने की जगह है उस जमीर के। और याद रखो, ज़र्फ़े मुस्तकर जब आ जाता है, वह आमिल चला गया, ज़र्फ़े मुस्तकर है उसकी जगह पर, तो वो सारे अमल जो आमिल कर रहा था अब ज़र्फ़े मुस्तकर करेगा। हुआ को रफा कौन दे रहा था? साबितुन। वो चला गया, अब रफा कौन दे रहा है? फिद्दार रफा दे रहा है। इसलिए इसको ज़र्फ़े मुस्तकर कहते हैं। बात समझ में आ गई। मैंने क्या बतलाया कि ज़र्फ़े मुस्तकर अपने आमिल की जगह करार पकड़ लेता है, अब वो सारे अमल कौन करेगा? ज़र्फ़े मुस्तकर, ज़र्फ़े मुस्तकर। जी मसलन, जी जुमला लिखो भाई, जुमला लिखो, ज़ैदुन फिद्दार, ज़ैदुन فدار بالعصا، زید فدار بالعصا، بالعصا صاد کے ساتھ ہے بالعصا. ترجمہ سمجھ میں آ رہا ہے؟ عصا کسے کہتے ہیں؟ لاٹھی کو. زید فی الداری، زید گھر میں ہے، بالعصا کس کے ساتھ؟ لاٹھی کے ساتھ. ترکیب سنو توجہ سے، زید مرفوع لفظان مبتدا، توجہ سے، خوب توجہ سے سمجھ لو اس کو. فی جارا، الداری مجرور لفظان، جار مجرور مل کر کس سے متعلق؟ ثابتن سے. ثابتن مرفوع لفظان صیغہ اس میں فاعل، مرفوع کیوں؟ خبر ہے. مرفوع کیوں؟ خبر ہے. اور لفظان کیوں؟ اس کے رفع پر ہم تلفظ کر رہے ہیں. کر کے دکھاؤ. ثابتن نصب پر ثابتن، جر پر ثابتن. تو ثابتن مرفوع لفظان صیغہ اس میں فاعل، اس کے اندر ہوا ضمیر اعراب بولو، مرفوع محلن اس کا فاعل جو کس کو راجع؟ زید کو. آگے با جارہ، العصا مجرور، کون سا مجرور؟ العصا کیا ہے؟ ہاں شابش، العصا مجرور تقدیرن. مجرور کیوں؟ کیونکہ حرف جر داخل ہے. تقدیرن کیوں؟ اس میں مقصور ہے، آخر میں کیا رہا ہے؟ الف مقصورہ. جی، تو جار مجرور مل کر متعلق کس سے؟ یہ بھی اسی ثابتن سے متعلق. توجہ ہے؟ وہ جو آپ نے پہلے ثابتن نکالا، یہ بھی اسی ثابتن سے متعلق. اب ترکیب کیسے ہوگی؟ ثابتن صیغہ اس میں فاعل، اپنے فاعل اور دونوں متعلقوں سے مل کر شبہ جملہ ہو کر خبر. بات سمجھ میں آ گئی؟ لیکن یہ تو طلبہ کو سمجھانے کے لیے کرتے ہیں. کوئی ثابتن یہاں نہیں، ثابتن جا چکا، اس کی جگہ فی الدار نے پکڑ لی. کس نے پکڑ لی؟ تو یہ فی الدار کیا ہوا؟ ظرف مستقر. اور ثابتن جو جو عمل کر رہا تھا وہی عمل اب یہ فی الدار کرے گا. ثابتن کیا عمل کر رہا تھا؟ ضمیر کو رفع دے رہا تھا. تو ثابتن تو چلا گیا لیکن وہ ضمیر کس میں چھپ گئی؟ فی الدار. اب اس کو رفع کون دے رہا ہے؟ فی الدار. توجہ ہے؟ اور نیز یاد رکھو، یہ جار مجرور جس سے متعلق ہوتے ہیں وہ ان کے اندر عامل ہوتا ہے. فدار کس سے متعلق تھا؟ ثابتن سے، تو ثابتن اس کے اندر عامل تھا. اور یہ بالعصا بھی کس سے متعلق تھا؟ یہ بھی اسی ثابتن سے متعلق تھا، تو وہ اس کے اندر بھی عامل تھا. توجہ ہے؟ لیکن وہ ثابتن چلا گیا، اس کی جگہ کس نے پکڑی؟ فدار نے. کس نے پکڑی؟ تو یہ فدار کیا بن گیا؟ ظرف مستقر. اور ظرف مستقر وہ سارے عمل کرتا ہے جو عمل کون کر رہا تھا؟ جو ثابتن کر رہا تھا، یعنی جو عامل کر رہا تھا. اور بالعصا کس سے متعلق تھا؟ ثابتن سے، یعنی بالعصا میں کون عامل تھا؟ ثابتن. لیکن اب بالعصا کس سے متعلق ہو جائے گا؟ فدار سے. ثابتن تو چلا گیا، اس کی جگہ کس نے پکڑی؟ فدار. فدار اب وہ سارے عمل کرے گا، تو وہ ثابتن عامل تھا بالعصا میں بھی، وہ تو چلا گیا، اب عامل کون بن گیا؟ فدار. کس کے اندر؟ بالعصا کے اندر. توجہ ہے؟ لہذا بالعصا کس سے متعلق؟ فدار سے. اور فدار کیا ہے؟ ظرف مستقر. فدار ظرف مستقر، اس کا عامل ہے یا محذوف ہے؟ محذوف ہے. تو یہ کیا ہے؟ ظرف مستقر. اور بالعصا یہ ظرف مستقر ہے یا ظرف لغو؟ اس کا متعلق ذکر ہے یا ذکر نہیں؟ بالعصا کس سے متعلق؟ ہاں ثابتن تو جا چکا، اس کی جگہ کس نے پکڑی؟ فدار. اب بالعصا کس سے متعلق؟ فدار سے. تو فدار اس کا عامل موجود ہے یا نہیں؟ اور جار مجرور کا عامل مذکور ہو تو اس کو کیا کہتے ہیں؟ ظرف لغو. تو بالعصا ہے ظرف لغو اور فدار ہے ظرف مستقر. بات سمجھ میں آ گئی؟ اسی لیے ظرف مستقر کو مستقر کہتے ہیں، کہ یہ قرار پکڑنے کی جگہ ہے اس ضمیر کے لیے جو کس کے اندر تھی؟ اس کے عامل کے اندر تھی. توجہ ہے؟ تو فدار اب ہوا ضمیر کو بھی رفع دے رہا ہے، وہ اس کے اندر چھپی ہوئی ہے، اور بالعصا میں بھی عمل کر رہا ہے، وہ اس کے ساتھ ہے جڑا ہوا. ترکیب یوں ہوگی، ظرف مستقر اپنے فاعل اور متعلق سے مل کر شبہ جملہ ہو کر خبر. توجہ ہے؟ ثابتن چلا گیا. ترکیب کیسے ہوگی؟ فی الدار ظرف مستقر اپنے فاعل, اس کے اندر ہوا ضمیر ہے یا نہیں, تو یہ اپنے فاعل اور متعلق سے مل کر خبر, مبتدا خبر مل کر جملہ اسمیہ خبریہ ہوا. تو ظرف مستقر اپنے فاعل سے مل کر یہ خبر ہوئی, کس کے لیے؟ مبتدا کے لیے. پھر یہاں جملہ یا شبہ جملہ کہنے کی ضرورت نہیں. بات سمجھ میں آ گئی؟ جملہ یا شبہ جملہ کہنے کی ضرورت نہیں. وہ تو عامل کے اعتبار سے تھا, وہ اگر ہم ثابتن نکالتے تھے تو شبہ جملہ بنتا تھا, اور ثبتہ نکالتے تھے تو جملہ بنتا تھا. یہاں تو سیدھا سیدھا کہہ دیں کہ یہ ظرف مستقر خبر ہے, کس کے لیے؟ مبتدا کے لیے. اور اس کے اندر ہوا ضمیر ہے جو کس کو لوٹ رہی ہے؟ مبتدا کو لوٹ رہی ہے. بات سمجھ میں آ گئی؟ یاد رکھنا کلام عرب میں ظرف مستقر چار جگہ آتا ہے بس. آپ کو جب بھی جار مجرور کا کوئی متعلق محذوف نکالنا پڑ جائے تو غور کر لینا کہ یہ چار جگہوں میں سے کوئی ہے یا نہیں. اگر یہ چار جگہیں ہوئیں تو محذوف نکال کر اس کو ظرف مستقر بنا لینا, ورنہ سمجھ جانا آپ سے ترکیب میں کوئی غلطی ہو رہی ہے. ظرف مستقر کتنی جگہ آتا ہے؟ چار. یاد رکھو, نمبر ایک ہے خبر, زید فی الداری. یہ فی الدار کہاں آیا؟ خبر کی جگہ. توجہ ہے؟ تو نمبر ایک خبر کی جگہ اور ایک صفت کی جگہ. اکرم تو رجلن من قریش, یہ من قریش کیا تھا؟ ظرف مستقر. تو یہ صفت کی جگہ. اور اسی طرح حال کی جگہ. ظرف مستقر کیا آئے گا؟ ظرف مستقر کس کی جگہ آئے گا؟ حال کی جگہ. اور کس سے جڑے گا؟ ذوالحال سے. اسی طرح ظرف مستقر کبھی آئے گا صلے کے مقام میں, اور کس سے جڑے گا؟ موصول کے ساتھ. الذی فی الداری, الذی تو فی الدار جار مجرور مل کر متعلق کس سے؟ یہاں ثابتن نہیں نکالیں گے, ثبتہ نکالیں گے. توجہ ہے؟ الذی اس میں موصول, فی الدار جار مجرور, جار مجرور مل کر متعلق ثبتہ سے بھی ہو سکتا ہے اور ثابتن سے بھی, لیکن یہاں ثبتہ ہی نکالیں گے, ثابتن نہیں. کیوں؟ کیونکہ یہ صلہ ہے, اور صلہ کیا ہوتا ہے؟ ہمیشہ جملہ ہوتا ہے, مفرد نہیں. تو اگر آپ ثابتن نکالیں گے پھر تو یہ مفرد بن جائے گا. ہمیں کیا چاہیے؟ جملہ چاہیے. بات سمجھ میں آ رہی ہے؟ لہذا ثبتہ نکالیں گے. ثبتہ فعل اپنے فاعل اور متعلق سے مل کر جملہ ہوگا, اور پھر یہ کس سے جڑے گا؟ موصول. اگر آپ ثابتن نکالتے ہیں پھر آپ کو مبتدا بھی نکالنا پڑے گا, ہوا ثابتن, تو وہ تو محذوف بڑھ جائیں گے جو پسندیدہ نہیں. بھائی تو ظرف مستقر کتنی جگہ آتا ہے؟ چار جگہ. نمبر ایک خبر کے مقام میں, نمبر دو صفت کے مقام میں, نمبر تین حال کے مقام میں, نمبر چار صلے کے مقام میں. پھر دوہراؤ, ظرف مستقر کتنی جگہ آتا ہے؟ چار جگہ. نمبر ایک خبر, نمبر دو صفت, نمبر تین حال, نمبر چار صلہ. بات سمجھ میں آ گئی؟ اور یاد رکھو یہ ظرف مستقر اور ظرف لغو, ظرف حقیقی کو بھی اسی طرح کہتے ہیں. یہ تو جار مجرور ہے, اس کو تو ظرف مجازن کہتے ہیں. ظرف حقیقی کسے کہتے ہیں؟ میں نے پہلے بیان کیا تھا, جس میں جگہ یا زمانے والا معنی ہو اس کو کیا کہتے ہیں؟ ظرف حقیقی. اور یہ جار مجرور کو کیا کہتے ہیں؟ ظرف مجازی. ظرف حقیقی بھی اسی طرح ہے, زیدن عندی, زیدن عندی. مثلا بھائی زیدن عندی, ترکیب کریں, زیدن مرفوع لفظان مبتدا, عندی اس میں عیندا, عندی مرفوع. کیوں؟ ظرف ہے, ظرف ہے. ہاں عیندا ظرف کیا ہوتا ہے؟ منصوب مفعول فی بنتا ہے نا, تو قبل و بعد وغیرہ یہ مفعول فی بنتے ہیں. تو عیندہ منصوب عیندی ہے, عیندی ہے منصوب. جو لفظ بھی مضاف, جو اسم بھی مضاف ہو جائے یا متکلم کی طرف علاوہ جمع مذکر سالم کے, اس کا اعراب تینوں حالتوں میں تقدیری. تو عیندی میں عیندی جو ہے وہ منصوب تقدیران مضاف، یا ضمیر مجرور محلن مضاف الیہ، مضاف اپنے مضاف الیہ سے مل کر، بتایا تو ہے میں نے، مفعول فی بنے گا، کس کے لیے؟ عامل ہے یا نہیں ہے؟ عامل محذوف نکالو، اسی طرح ان آٹھ چیزوں میں سے کوئی ہے یہاں پر نہیں، تو کیا کرو؟ سبتا نکالو، ثابتن نکالو، جو بھی موقع کے مطابق ہو، سبتا نکالو، سبتا فیل، تو یہ عیندی مضاف مضاف الیہ مل کر اس کے لیے مفعول فی، سبتا فیل، اس کے اندر ہوا ضمیر مرفوع محلن اس کا فاعل، جو کس کو راجع؟ زید کو، یہ ربط بھی آ گیا، سبتا فیل اپنے فاعل اور مفعول، ہاں یہاں متعلق نہیں کہنا بلکہ کیا کہنا ہے، مفعول فی سے مل کر جملہ فعلیہ ہو کر خبر، مبتدا خبر مل کر جملہ اسمیہ خبریہ. اب مجھے بتائیے سبتا ہے یا محذوف ہے؟ محذوف. اور عندی ظرف ہے، تو کون سا ظرف ہوا؟ ظرف لغو یا مستقر؟ ظرف مستقر ہے. اور سبتا آپ نے نکالا طلبا کو سمجھانے کے لیے، یہاں کوئی سبتا یا ثابتن نہیں، جا چکا، اس کی جگہ کس نے پکڑ لی؟ عین دی نے پکڑ لی. اور ثابتن یا سبتا جو عمل کر رہا تھا وہ سارا عمل اب کون کر رہا ہے؟ عین دی. اور وہ ضمیر اب کس کے اندر چھپی ہے؟ عین دی کے اندر. اسی لیے اس کو ظرف مستقر کہیں گے، یہ قرار پکڑنے کی جگہ ہے اس ضمیر کے لیے، اس کے اندر اس ضمیر نے قرار پکڑا ہوا ہے. بات سمجھ میں آ گئی؟ لہذا ترکیب، مختصر ترکیب کیسے کریں گے؟ زید مرفوع لفظان مبتدا، عیندی مضاف مضاف الیہ مل کر یہ ظرف مستقر ہوا، اس کے اندر ہوا ضمیر مرفوع محلن اس کا فاعل، جو کس کو لوٹ رہی ہے؟ زید. ظرف مستقر اپنے فاعل سے مل کر خبر، توجہ ہے، مبتدا خبر مل کر جملہ اسمیہ. طریقہ سمجھ میں آ گیا؟ تو ظرف مستقر اور لغو صرف جار مجرور میں نہیں بلکہ ظرف حقیقی میں بھی اسی طرح ہے، وہ بھی کبھی ظرف لغو ہوگا اور کبھی ظرف مستقر. یا مثلا میں کہتا ہوں زید موجود عندی، اب یہ عندی ظرف مستقر ہے یا ظرف لغو ہے؟ لغو ہے، کیونکہ کس کے لیے یہ ظرف ہے؟ موجود کے لیے. اس کے اندر عامل کون ہے؟ نہیں، توجہ، ترکیب سنو، زید موجود عندی، زید مرفوع لفظان مبتدا، موجود مرفوع لفظان صیغہ اسم مفعول، اس کے اندر ہوا ضمیر مرفوع محلن اس کا نائب فاعل، یہ میں نے محذوف نہیں نکالا، یہ جملے میں باقاعدہ موجود تھا، موجود، تو موجود مرفوع لفظان صیغہ اسم مفعول، اس کے اندر ہوا ضمیر مرفوع محلن اس کا نائب فاعل، جو کس کو راجع؟ زید یعنی مبتدا کو. اور عیندی میں عیندہ جو ہے وہ منصوب تقدیران مضاف، منصوب کیوں؟ کیونکہ مفعول فی ہے. تقدیران کیوں؟ کیونکہ مضاف ہے کس کی طرف؟ یا متکلم کی طرف. اور یا کا اعراب مجرور محلن مضاف الیہ، مضاف اپنے مضاف الیہ سے مل کر مفعول فی ہوا کس کے لیے؟ موجودن کے لیے. موجودن صیغہ اسم مفعول اپنے نائب فاعل اور مفعول فی سے مل کر شبہ جملہ ہو کر خبر، مبتدا خبر مل کر جملہ اسمیہ خبریہ ہوا. زید موجود ہے میرے پاس، زید میرے پاس موجود ہے. طریقہ سمجھ میں آ گیا بھائی؟ اب ہم اس میں موصول کی ترکیب کرتے ہیں. بھائی یاد رکھو، اس میں موصول جو ہے معرفہ کی اقسام میں سے ہے، اس میں موصول معرفہ کی اقسام میں سے ہے، نیز یہ مبنی ہوتا ہے، لہذا اس پر اعراب کیسے آئے گا؟ محلن، توجہ ہے، اس پر اعراب کیسے آئے گا؟ محلن. اور یاد رکھو اس میں موصول کے لیے ہمیشہ صلہ چاہیے، صلے کے بغیر اس میں موصول کا معنی سمجھ میں ہی نہیں آئے گا. الذی یضرب، صرف ذرا الذی لے آؤ، الذی کا معنی ہے وہ جو کہ، وہ جو کہ. اگر میں صرف یہ کہوں وہ جو کہ، آپ کو کچھ سمجھ میں آیا کس کی بات ہو رہی ہے؟ نہیں. تو اکیلا اس میں موصول ہو اس کا معنی سمجھ میں نہیں آتا، اس کے لیے ہمیشہ کیا چاہیے؟ صلہ. اور صلہ ہمیشہ جملہ ہوتا ہے، सिला क्या होता है? हमेशा जुमला। याद रखो, जब भी कलाम में इसमें मौसूल आ जाए तो आपने फौरन सबसे पहले इसके सिला को जोड़ना है। जब सिला जुड़ेगा फिर इसमें मौसूल का माना समझ में आएगा। अल्लदी यज़रिबु, वो जिसने पिटाई की थी या वो जिसने पिटाई की है। अब बात समझ में आ गई कि नहीं, कि मैं किसकी बात करने लगा हूं? वो जिसने पिटाई की है। अब आगे फिर मैं बात करूंगा कि वो अच्छा आदमी है। लेकिन अल्लज़ी कहा तो अल्लज़ी तो इसमें मौसूल है, और इसमें मौसूल क्या होता है? मारिफा। और मारिफा किसे कहते हैं? कि जिसको जिक्र, जिसको पहचानता हो, मुतकल्लिम और मुखातब दोनों पहचानते हो। तो मैंने कहा अल्लज़ी, वो जो कि आपके जहन में कोई जात आई, आपने कोई पहचाना किसकी बात हो रही है?
नहीं।
हां, सिला जब जोड़ूंगा अब आप पहचान जाएंगे। आपको पता है एक शख्स ने पिटाई की है। अब मैं आपसे कहता हूं अल्लदी यज़रिबु, वो जो पिटाई करता है। अब आप समझ गए कि किसकी बात करने लगा हूं? वो आदमी जिस जो क्या करता है, पिटाई, उसकी बात होने लगी है। तो सिर्फ अल्लज़ी कहूंगा तो माना वाज़ह है नहीं। तो इसमें मौसूल जब भी आएगा उसके लिए हमेशा हमेशा आगे क्या आएगा? सिला। और याद रखो, बगैर सिले को जोड़े ना इसमें मौसूल को आप जुमले में कुछ भी नहीं बना सकते। ना ये मुब्तदा बन सकता है बगैर सिले के, ना ये खबर बन सकता है बगैर सिले के, ना ये मौसूफ बन सकता है वगैरह, या ना मफूल वगैरह। इसके साथ हमेशा आपने किसको जोड़ना है? सिला। जब भी इसमें मौसूल आए आपने उसके साथ हमेशा किसको जोड़ना है? सिला। और इसमें मौसूल के साथ ही सिला होता है, मौसूल दरमियान में कोई और लफ्ज नहीं आता। मौसूल आया और मौसूल के साथ ही आगे क्या आया? सिला। और याद रखो, सिला हमेशा जुमला होता है, मुफ़रद नहीं। अल्लज़ी ज़ारिबुन ये कभी नहीं आएगा, अल्लज़ी ज़ाराबा आएगा, क्योंकि ज़ारिबुन अपने फाइल से मिलकर क्या बनता है? शेवे जुमला। और सिला तो क्या चाहिए? जुमला चाहिए। तो अल्लज़ी ज़ाराबा आएगा, ज़ाराबा फेल अपने फाइल से मिलकर क्या बनेगा? जुमला बनेगा, यह सिला बन सकता है। तवज्जो है, आप इसमें मौसूल को मुब्तदा बनाना चाहते हैं तो उसके साथ किसको मिलाएंगे? सिला को। किसको मिलाएंगे? सिला। आप इसमें मौसूल को खबर बनाना चाहते हैं तो पहले क्या मिलाएंगे? सिला को। आप इसमें मौसूल को फाइल बनाना चाहते हैं तो उसके साथ किसको जोड़ो? सिला को। तो इसमें मौसूल के लिए हमेशा क्या चाहिए? सिला चाहिए। सिले के बगैर ना ये मुब्तदा बन सकता है, ना ये खबर, ना ये फाइल, ना मफूल, कुछ भी नहीं बन सकता, क्योंकि इसका माना ही नहीं समझ में आएगा। तो इसमें मौसूल के लिए हमेशा आपने पहले उसके साथ किसको जोड़ना है? सिला को। फिर उसके बाद मुब्तदा बनाओ, खबर बनाओ, जो भी बन रहा है। तरीका समझ में आ गया। और यह भी याद रखना, एक मौसूल के एक से ज्यादा सिले भी आ सकते हैं, लेकिन अमूमन एक ही आता है, लेकिन ज्यादा भी आ सकते हैं जी। अब तरकीब एकाद कर लीजिए ताकि इसमें मौसूल की तरकीब का तरीका आपको आ जाए। जल्दी जल्दी कीजिए भाई। जा जा अल्लदी अल्लदी जोरा बाका तरकीब कीजिए जल्दी भाई।
जा
फेल
अल्लदी मरफू महलन
इसमें मौसूल। अल्लदी मरफू महलन इसमें मौसूल। मरफू क्यों?
क्योंकि ये फाइल
फाइल है जा का। जा कितने में से है? वो बारह फाइल में से है या दो में से है? दो में से, यानी पहला या चौथा है, पहला है। और उसके लिए इसमें जाहिर फाइल आ सकता है या नहीं? तो आगे ये अल्लदी इसके लिए फाइल बन सकता है या नहीं? तो मैंने बताया था, जब भी पहला या चौथा सीगा आ जाए तो आगे तलाश करो, कोई इसके लिए फाइल तो नहीं आ रहा इसमें जाहिर। अगर न मिले फिर इसी के अंदर क्या निकाल लो? जमीर। तो अल्लदी मरफू महल्लान इसमें मौसूल। आगे
ज़राबा
फेल
काफ जमीर मरफू महल्लान इसका फाइल।
ज़राबा का कोई सीगा पढ़ा है आपने? ज़राबा के अंदर फाइल होता है या नहीं? ज़राबा में, जराबू में, जराबत में, यहां कोई जराबा का सीगा गुजरा था जिसके काफ फाइल आ रहा हो? भाई ये काफ अलग आके जुड़ा है, ये आपने गर्दानों में पड़ा ही नहीं है, ये अलग आकर जुड़ा है। और फाइल तो जमीरों के फेल के साथ सब में जुड़ा होता है। आप जो गर्दाने पढ़ते हैं, तवज्जो है, आप जो गर्दाने पढ़ते हैं उसमें फाइल साथ होता है या नहीं? जराबा के अंदर हुआ, जराबा में
الف زارابو میں واو زارابت میں ہیا. تو دیکھو یہ ساروں کے ساتھ فاعل جڑے ہوئے ہیں, مضارے میں بھی اسی طرح ہے, اور ان میں کوئی زارابا کا کوئی صیغہ آیا نہیں. معلوم ہوا یہ کاف بعد میں آ کر جڑا ہے, معلوم ہوا یہ فاعل نہیں ہے. فاعل زارابا فعل,
اس کے اندر ہوا ضمیر مرفوع محل
فاعل, شاب اس کے اندر ہوا ضمیر مرفوع محل اس کا فاعل. آگے
کاف ضمیر منصوب محل مفعول,
شاباش کاف ضمیر منصوب محل مفعول به, جی فعل اپنے
فاعل اور مفعول به سے مل کر اسم موصول کے لیے صلہ,
فعل اپنے فاعل اور مفعول به سے مل کر جملہ فعلیہ ہو کر موصول کے لیے صلہ. ہاں بھائی یہ صلہ بن سکتا ہے جملہ فعلیہ ہو کر صلہ, کیوں ربط نہیں دیا جملے کو یا شبہ جملہ کو جب بھی کسی چیز سے جوڑنا ہے تو کیا چاہیے ربط. زارابا کا فعل ترکیب خود غور کرو, زارابا کا فعل اپنے فاعل اور مفعول بہی سے مل کر جملہ فعلیہ, جب آپ نے کہہ دیا جملہ فعلیہ تو معلوم ہوا کیا ضروری ربط ضروری ہے, تو جملہ فعلیہ ہوا. تو زارابا کے اندر ہوا ضمیر جو راجے کس کو الذی اس میں موصول کو, اس نے ربط دے دیا اس میں موصول اپنے فاعل فاعل. دیکھا الذی اکیلا فاعل نہیں بنے گا, سلے کو جوڑو گے اس میں موصول اپنے سلے سے مل کر کیا بن گیا فاعل. میں نے بتایا اس میں موصول مبتدا بنے تو بھی سلا جوڑنا پڑے گا, خبر بنے تو بھی سلے کو جوڑنا پڑے گا, فاعل یا مفعول بنے تو بھی سلے کو جوڑنا پڑے گا, ویسے وہ کچھ بھی نہیں بن سکتا کیونکہ اس کا معنی نہیں سمجھ میں آتا. تو اس میں موصول اپنے سلے سے مل کر فاعل, فعل اپنے فاعل سے مل کر جملہ فعلیہ خبریہ ہوا. روانی سے پڑھو
جا الذی
ضرب کا, ترجمہ کیجئے
جا آیا وہ عمر
ضرب کا کہ پٹائی کی اس نے کا آپ کی, آیا وہ شخص کی جس نے آپ کی پٹائی کی, طریقہ سمجھ میں آ گیا. اچھا ایک دو جملے لکھو, یہ آپ نے کل ترکیب کر کر لانی ہے, اس کو حل کر کے آنا ہے. اکرمتو الرجل الذی یکرمو العلماء کے آخر میں الف کے بعد حمزہ بھی ہے بھائی العلماء. اکرمتو الرجل الذی یکرمو العلماء لکھ لیا. ایک اور جملہ لکھیے بھائی, ضرب الرجل الذی ضربک عمرا لکھ لیا. ضرب الرجل الذی ضربک عمرا. چلیے یہ ترکیب کر کے آئیے گا بھائی, اس میں موصول یاد رکھو مبتدا بھی بن سکتا ہے خبر بھی, فاعل بھی بن سکتا ہے مفعول بھی, موصوف بھی بن سکتا موصوف یا صفت وغیرہ بھی بن سکتا ہے, لیکن جو بھی بنے گا پہلے اس کے ساتھ کس کو ملاؤ گے صلے کو, اور صلہ ہمیشہ کیا ہوتا ہے جملہ ہوتا ہے, اور جملہ جڑنے کے لیے کس چیز کا محتاج ربط کا محتاج. تو یہ موصول سے ہمیشہ اپنے صلے کو جوڑنا ہے اور صلہ ہمیشہ جملہ ہوتا ہے. چلیے بس بھائی, ھذا ھو المرام, اللہ اعلم بحقیقت الکلام.